यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्ना ओली शर्मा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौलाको सफल प्रत्यारोपण। प्रत्यारोपित मृगौलाले काम गर्न थालिसकेको चिकित्सकको भनाई। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अर्थ र संचार तथा सूचना प्रविधि मन्त्रीमा डाक्टर युवराज खतिवड़ा नियुक्त। पुनः नियुक्त मन्त्रीद्वारा हिजै पदभार ग्रहण। राष्ट्रिय खेलकुद विकास विधेयक 2076 संशोधन सहित प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित। देशका विभिन्न स्थानमा हिजो भएका सवारी दुर्घटनामा 9 जनाको मृत्यु। र विश्वका 81 देशमा 90,000 भन्दा बढ़ी मानिसमा कोरोना भाइरसको संक्रमण। हालसम्म 3,200 मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा मृगौलाको सफल प्रत्यारोपण भएको छ। प्रत्यारोपण सम्पन्न भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको र प्रत्यारोपित मृगौलाले काम गर्न थालिसकेको जनाइएको छ। हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्काले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ। श्री ओलीलाई मृगौला दान गर्नुहुने उहाँकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल भएपछि अस्पताल परिसरमा उपस्थित शुभेच्छुकले खुशियाली मनाएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र संचार तथा सूचना प्रविधि मन्त्रीमा डाक्टर युवराज खतिवड़ालाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा डाक्टर खतिवड़ालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो। राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। यसैबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री खतिवड़ाले हिजै पद तथा गोपनीयताको शपथ लिनु भएको छ। संवैधानिक व्यवस्था अनुसार संघीय संसदको सदस्य नभएको व्यक्तिलाई 6 महिनाका लागि मन्त्री बनाउन सकिने तर त्यस अवधिमा निज संघीय संसदको सदस्य हुने पनि प्रावधान रहेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले हिजै अपरान्ह अर्थ मन्त्रालयमा पद बहाली गर्नुभएको छ। पद बहालीपछि संचारकर्मीहरूसँग छोटो कुराकानी गर्नुहुँदै अर्थमन्त्री डाक्टर खतिवड़ाले बजेट निर्माण र आर्थिक नीतिहरू अगाडि बढ़ाउने सन्दर्भमा विकास प्रशासन सामाजिक न्याय समानताको क्षेत्रको सुधारलाई निरन्तर रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले मुलुकको अर्थतन्त्रमा पछिल्लो समय नयाँ चुनौतीहरू देखा परेकाले ती समस्याहरूका विरूद्ध सम्पूर्ण नेपाली मिलेर अघि बढ़नु आवश्यक भएको उल्लेख गर्नुभयो।
पछिल्लो चरणमा अर्थतन्त्रमा स्वाभाविक रूपमा चुनौतीहरू थपिएका छन्, हामी सबैले बुझेकै कुरा हो। विश्वव्यापी रूपमा चाहिँ आर्थिक क्षति कति भयो कोरोना COVID-19 भन्ने कुराको आंकलन अहिले नै भइसकेको छैन। आज कच्चा पदार्थहरू उत्पादन नहुँदा, आज यो इन्टरमिडिएट गुड्सहरू तयार नहुँदा, नेपालको अन्तर्राष्ट्रिय आबद्धताको कारणले हाम्रा कतिपय वस्तु र सेवा अन्तर्राष्ट्रिय बजारसँग जोडिएका छन्, त्यो कारणले पनि चुनौती थपिएको छ। अहिले हामी सबै मिलेर हामी सबैको साझा चुनौतीलाई सामना गरौं केही समय, त्यो बीचमा हामीले हाम्रा नियमित काम पनि गर्दै जाउँ र हामीले आर्थिक विकासको जुन एउटा बजेट कार्यान्वयनदेखि लिएर अर्को वर्षको बजेट तयारीसम्मका हाम्रा कदमहरू छन् त्यसलाई हामी कार्यान्वयन गर्ने तहमा छलफल बहस हामी गर्ने नै छौं।
अर्थमन्त्री डाक्टर खतिवड़ाले आफूले मुलुकमा व्यावसायिक वातावरण सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले आर्थिक सुधारका कामलाई पनि सरकारले निरन्तर रूपमा अघि बढ़ाउने उल्लेख गर्नुभयो। कार्यक्रममा अर्थ सचिव शिशिर ढुंगानाले अर्थमन्त्रीलाई स्वागत गर्नुहुँदै उहाँको कार्यकालमा मन्त्रालयले अझ नतिजामुखी काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। यसैगरी मन्त्री डाक्टर खतिवड़ाले हिजै संचार तथा सूचना प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गर्नुभएको छ। त्यस अवसरमा मन्त्री डाक्टर खतिवड़ाले संचार क्षेत्रसँग सरकारको थप सुमधुर र सुदृढ़ बनाउन क्रियाशील रहने बताउनुभयो। मन्त्री डाक्टर खतिवड़ाले सूचना प्रविधि क्षेत्रको विकास देशका सम्पूर्ण क्षेत्रको विकाससँग प्रत्यक्ष रूपमा जोड़िने हुनाले त्यसको विकास एवं सुधारका लागि सबैको प्रयास आवश्यक रहने उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले प्रस्तुत गर्नुभएको राष्ट्रिय खेलकुद विकास विधेयक 2076 संशोधन सहित सर्वसम्मतिले पारित गरेको छ। बैठकले गत बैठकमा प्रस्तुत कारागार विधेयक 2076 र कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले प्रस्तुत गर्नुभएका पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक 2076 स्वीकृत गरेको छ। बैठकले अन्तर्देशीय संगठित अपराध विरूद्धको महासन्धि अन्तर्गतको पालेमो सन्धि अभिसन्धिमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। गृहमन्त्री थापाले उक्त अभिसन्धिमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै बैठकले नेपाल इन्जिनियरिङ परिषद पहिलो संशोधन विधेयक 2076 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री वसन्त कुमार नेमाङले प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत गरेको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले सहमति र सहकार्यका आधारमा अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले राष्ट्रिय मुद्दामा सहमतिमा अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको हो। बैठकमा नेकपाका सांसद नारायण काजी श्रेष्ठले राष्ट्रियता, लोकतन्त्रको रक्षा र विकासका कुरामा सबै एकताबद्ध भएर अगाडि बढ़नुपर्ने बताउनुभयो। राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रिय सभाले विधेयक पारित गर्ने मात्र नभई जनसरोकारका विषयमा पनि उत्तिकै महत्व दिएको बताउनुभयो। नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले सहमति र सहकार्यका आधारमा अघि बढ़नुपर्ने बताउँदै देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि प्रतिपक्ष र सत्तापक्ष एकै ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो। समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले नव आगन्तुक सांसदहरूलाई स्वागत र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुँदै संविधानलाई समृद्ध बनाउन र राष्ट्रिय सभालाई झन मर्यादित बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। यसैबीच राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन 2075-76 पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 29 गते दिउँसो 1 बजेका लागि बोलाइएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले कोरोना भाइरसको संक्रमणका कारण पार्टी एकता सुदृढ़ीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्तर्गतका ठूला भेला स्थगित गरेको छ। पार्टी महासचिव विष्णु प्रसाद पौडेलले हिजो सर्कुलर जारी गर्नुहुँदै पूर्व निर्धारित ठूला भेला तथा जनसभा हाललाई स्थगित गरिएको जानकारी गराउनुभयो। सर्कुलरमा पार्टी तथा जनवर्गीय संगठनका सबै तहका कमिटिका बैठक आयोजना गर्ने भने रोकावट नगरिएको भनिएको छ। नेपाली कांग्रेसले पार्टी एवं पार्टीसँग आबद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी रूपमा संक्रमण फैलिरहेको कोरोना भाइरसका कारण अर्को सूचना नगरिएसम्म पार्टीका सबै ठूला कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो। तर पार्टीको 14 महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरू, पार्टी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण कार्यक्रम भने जारी रहने नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कोरोना संक्रमणका बारेमा गाउँ शहरदेखि गाउँसम्म र गाउँ टोल हुँदै घर घरसम्म सतर्कता र चेतनाको अभियान पार्टी र आबद्ध संस्थाहरू मार्फत अघि बढ़ाइने नेपाली कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र कुनै विवाद नरहेको बताउनु भएको छ। नेपाल ट्रेड युनियन कांग्रेसको 74 स्थापना दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा सभापति देउवाले पार्टीभित्र केही असन्तुष्टि भए पनि आगामी महाधिवेशनबाट समाधान हुने बताउनुभयो। कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी महाधिवेशनबाट कांग्रेसलाई बलियो शक्तिका रूपमा स्थापित हुने नेतृत्व आउनुपर्ने बताउनुभयो। नेता कृष्ण प्रसाद सिटौलाले सबै दलहरू मिलेर बनाएको संविधान सरकारले एकलौटी रूपमा व्याख्या गरेर ऐन नियम निर्माण गर्न खोजेको र त्यसबाट संसदीय व्यवस्था खतरामा पर्ने उल्लेख गर्नुभयो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले तराई मध्य समृद्धि कार्यक्रम कार्यान्वयनमा भएका त्रुटि र अनियमितता नियन्त्रण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सम्बन्धित निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले तराई मध्य समृद्धि कार्यक्रम कार्यान्वयनका बारेमा परेको उजुरी, समितिले गठन गरेको कार्यदलको सुझाव र सांसदहरूको धारणापछि समितिले यस्तो निर्देशन दिएको हो। समितिले आवश्यकता पहिचान र निश्चित मापदण्डका आधारमा योजना छनौट गर्न र कार्यान्वयनमा नीतिगत तथा कार्य विधिगत त्रुटि भए सच्याएर कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा सांसदहरूले तराई मध्य समृद्धि कार्यक्रम अन्तर्गतका योजनाहरू छनौटकै क्रममा आर्थिक अनियमितता हुने गरेको र उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता नदिएका कारण यस कार्यक्रमले तराई मधेसको समृद्धिमा सघाउन नसकेको गुनासो गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोरोना भाइरसले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिनुभएको छ। हिजो मन्त्रालयमा भएको छलफलमा मन्त्री भट्टराईले कुनै नीतिगत निर्णय गर्नु परे मन्त्रालयमा लेखी पठाउन निर्देशन दिनुहुँदै आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टीम बनाइने बताउनुभयो। उहाँले पर्यटन क्षेत्रसँग आबद्ध सबै संघ संस्था तथा विज्ञलाई कोरोना भाइरस यसले पार्न सक्ने प्रभाव र सरकारका तर्फबाट चाल्नुपर्ने कदमबारे तीन दिनभित्र सुझाव दिन पनि आग्रह गर्नुभयो। छलफलमा पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले कोरोना भाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराउनु भएको थियो। कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रदेश नम्बर दुई सरकारले आठवटै जिल्लाका नेपाल भारत सीमानामा स्थापना गरेका एघारवटै हेल्प डेस्क साधन स्रोत सम्पन्न बनाउने निर्णय गरेको छ। प्रदेश नम्बर दुईको सामाजिक विकास मन्त्री नवल किशोर शाहको अध्यक्षतामा हिजो मन्त्रालयमा बसेको आकस्मिक बैठकले भारतका विभिन्न राज्यहरूमा कोरोनाको संक्रमण देखिएकाले प्रदेश सरकारले संचालनमा ल्याएको हेल्प डेस्कमा 24 घण्टा कर्मचारी परिचालन गर्ने निर्णय गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा हिजो 9 जनाको मृत्यु भएको छ। दुर्घटनामा 82 जना घाइते भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा 4 जना घाइते भएका छन्। दैलेखको धरम पोखरादेखि वीरेन्द्रनगर आउँदै गरेको जीप वीरेन्द्रनगर नगरपालिका 15 राउटे गल्छेरामा दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पाल्पाको अर्गेलीमा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। दुर्घटनामा 10 जना घाइते भएका छन्। काभ्रे पलाञ्चोकको कोशीपारे स्थित चौरी देउराली गाउँपालिका 5 ढाडखर्कमा हिजो बस दुर्घटना हुँदा 44 जना घाइते भएका छन्। रामेछापको गुराँसीबाट काठमाडौँतर्फ आउँदै गरेको बस पछाडि सार्ने क्रममा सड़कबाट 50 मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कार्तिके देउरालीले जनाएको छ। घाइते मध्ये 6 जनाको अवस्था गम्भीर रहेको छ। मेची महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडा केदार गाउँपालिका 5 नवालीमा हिजो बस दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। भोजपुरमा भएको ट्र्याक्टर दुर्घटनामा ट्र्याक्टरका सहयोगी पौवा दुङमा गाउँपालिका 1 का 25 वर्षीय जनक भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ। मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। दुर्घटनामा 18 जना घाइते भएका छन्। कान्ति राजमार्ग अन्तर्गत मकवानपुरको मकवानपुरगढ़ी गाउँपालिका 2 शिखर कटेरी नजिकै जन्ती बस दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सरकारले प्रदान गर्ने मान पदवी विभूषण तथा पदक सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धी प्रारम्भिक मस्यौदा विधेयकमाथि छलफल भएको छ। नेपाल कानून आयोगले तयार पारेको मस्यौदामाथि हिजो ललितपुरमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापाले सरकारद्वारा वितरण गरिने मान पदवी तथा पदक वितरणमा विगतमा देखिएको कमी कमजोरीलाई नयाँ विधेयकले अन्त्य गर्ने बताउनुभयो। सरकारले दिने उपाधि पदक सस्तो नहोस् भन्नेतर्फ ध्यान दिन जरूरी रहेकोमा गृहमन्त्री थापाले जोड दिनुभयो। छलफलमा विभिन्न निकाय तथा क्षेत्रका व्यक्तिहरूले विभूषण तथा पदकको आधार र मापदण्ड पारदर्शी बनाउनुपर्ने लगायतका विषय राख्नु भएको थियो। धनुषा र महोत्तरी जिल्लाका बाढ़ी प्रभावित 4 गाउँपालिकामा खाद्य तथा पोषण सुधार आयोजना कार्यक्रम लागू भएसँगै त्यहाँका किसानहरू उत्साहित भएका छन्। नेपाल सरकार र दात्री निकायको सहयोगमा लागू भएको आयोजनाले कृषि पशु विकासका साथै पोषण सुधार मार्फत किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याई गरीबी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। जनकपुरधामबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
बाढीको समयमा हुने गरेको खाद्यान्नको संकट व्यवस्थापन तथा पोषण सुधारका लागि नेपाल सरकारले धनुषा तथा महोत्तरी जिल्लाका चारवटा गाउँपालिकामा लागू गरेको खाद्य तथा पोषण सुधार कार्यक्रम निकै प्रभावकारी देखिएको छ। खास गरेर बाढीबाट अत्यधिक मात्रामा प्रभावित हुने गरेको धनुषाको मुखियापट्टी मुसरनिया तथा धनौजी एवं महोत्तरी जिल्लाको पिपरा तथा एकडारा गाउँपालिकामा कार्यक्रम लागू भएको छ। आयोजनाले कृषि पशु विकासका साथ सर्वसाधारणको पोषण सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास विज्ञहरूको रहेको छ। कार्यक्रमको बारेमा धनुषाका अगुवा किसान विश्वेश्वर यादव:
जुन लागू भएको छ खेतीसँग रिलेसन पनि हो, बजारसँग पनि रिलेसन हो, यो खासकर मलाई राम्रो लाग्छ।
खाद्य तथा पोषण सुधार कार्यक्रमले साना साना किसानको जीवन स्तर उकास्नमा ठूलो योगदान पुर्याउने आयोजनाका कृषि विकास अधिकृत डाक्टर राजेश प्रजापतिले बताउनुभयो।
यसले साना किसानहरूलाई लक्षित गरिएको छ, जसको चाहिँ जीवन स्तर चाहिँ धेरै खस्किएको छ, तिनीहरूको जीवन स्तरमा चाहिँ केही नयाँ टेक्नोलोजीहरू, केही इन्टरभेन्सनका कुराहरू जसले उनीहरूको जीवन स्तरमा चाहिँ सुधार ल्याउन सक्छ र पोषण स्थितिमा सुधार ल्याउने यी साना साना लक्ष्यहरूले लिएको छ।
पाँच वर्षको लागि लागू भएको खाद्य तथा पोषण सुधार आयोजनाले कृषि तथा पशु विकासका साथै किसानहरूको जीवन स्तर माथि उकास्ने विश्वास गरिएको छ। आयोजनाका जनकपुर इकाई प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झा:
यो आयोजनाको मुख्य उद्देश्य चाहिँ खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्याउनुको साथसाथै आय आर्जनका कार्यक्रमहरू पनि यो आयोजनाले सञ्चालन गर्नेछ, जसबाट चाहिँ लाभग्राहीहरूको आय स्तरमा वृद्धि भई जीवन स्तरमा समेत सुधार आउने चाहिँ हामीले अपेक्षा गरेका छौँ।
आयोजनाबाट सम्बन्धित गाउँपालिकाको खाद्य तथा पोषण अवस्थामा सुधार गरेर किसानको जीवन स्तर माथि उकास्ने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अर्घाकाँचीलाई पूर्व पश्चिम राजमार्गसँग जोड्ने मुख्य सड़क गोरुसिंगे सन्धिखर्क सड़क खण्ड हिजोदेखि 9 घण्टा बन्द गरिएको छ। सड़क स्तरोन्नति गर्न सन्धिखर्कको घुम्तीदेखि भुवनपाटासम्मको 8 किलोमिटर सड़क दैनिक 9 घण्टा बन्द हुने भएको हो। साँगुरा घुम्ती र सड़कको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नति गर्न लागि सड़क बिहान 7 बजेदेखि मध्यान्न 12 बजेसम्म र दिउँसो 2 बजेदेखि बेलुका 6 बजेसम्म बन्द गरिने निर्णय भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय राज पौडेलले बताउनुभयो। क्रियाशील पत्रकार महिलाले 45 जिल्लामा गरेको अध्ययनमा सबैभन्दा बढ़ी 60% पत्रकार महिला रेडियोमा कार्यरत रहेको पाइएको छ। समाचार कक्षमा महिला विषयमा डब्ल्यूडब्ल्यूजेले अध्ययन गरी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङ र संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले हिजो संयुक्त रूपमा सार्वजनिक गर्नुभएको प्रतिवेदनमा पत्रकार महिलाको संख्या रेडियोमा धेरै रहेको उल्लेख छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव सुवेदीले पहिलेको तुलनामा संचार माध्यममा पत्रकार महिलाको स्थिति बढ़ेको बताउनुभयो। 15 वर्षपछि पत्रकार डेकेन्द्र राज थापाको हत्याका मुख्य आरोपी मध्येका एकजनालाई पक्राउपछि जिल्ला अदालत दैलेखले पूर्वपक्षका लागि कारागार चलान गरेको छ। पत्रकार थापाको हत्याका मुख्य आरोपी 4 जना मध्ये दुल्लु नगरपालिका 6 सिउडी पुसाकोट घर भएका अरूण भनिने बमबहादुर खड्कालाई 15 वर्षपछि जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपानी लामिछानेको इजलासले पूर्वपक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। हालसम्म फरार रहेका खड्कालाई पत्रकार थापाको हत्यामा संलग्न रहेको आरोपमा कर्तव्य ज्यान मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो। मोरङ र झापा जिल्लाको सिमाना जोड्ने रतुवा खोलामा पक्की पुल सञ्चालन भएसँगै सर्वसाधारण उत्साहित भएका छन्। लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गलाई जोड्ने उक्त पुल सञ्चालनमा आएसँगै आवत जावतमा सहज भएको सर्वसाधारणको भनाई छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
मोरङ र झापा जिल्लाको सिमाना जोड्ने रतुवा खोलामा पक्की पुल सञ्चालनमा आएपछि सवारी साधन सहज रूपले आवत जावत हुन थालेपछि सर्वसाधारण उत्साहित भएका हुन्। पुल सञ्चालनमा आएपछि सवारी चलाउन सहज भएको चालकहरू बताउँदछन्।
पुल नहुँदा मान्छेको आवाजावत त्यति गाडी घोडाको थिएन, यो पुल नबन्दाखेरि 1200 हुन्थ्यो नि, अहिले 2025 तेल हालेर पुल बलिकिन धेरै राम्रो आवाजावत बढिरहेको छ।
सुनसरी मोरङ पुल आयोजनाले झण्डै 12 करोड रुपियाँको लागतमा त्यो पुल निर्माण गरेको हो। पुल बनेपछि विराटनगरबाट सोझै झापाको दन्तकालीसम्म हल्का सवारी साधन सञ्चालनमा आएपछि आवाजावतमा सहज भएको छ। झापा गौरीगंज गाउँपालिकाकी पिठो ताजपुरिया र मोरङ रतुवामै नगरपालिकाका दिल्ली राम ढुङ्गाना।
बाँसको पुल थियो, कति अप्ठ्यारो थियो जानु आउनु, पैसा तिरेर जानु पर्थ्यो, अब त सजिलो भयो, पक्का पुल भएर।
झापा मोरङको जुन सरसामानहरू आदान प्रदान गर्नलाई बहुतै फाइदाजनक छ, जनतालाई पनि बहुतै सुविधा भएको छ। अहिले
पुलको दायाँमा निर्माण गरिएको बाँध अस्थायी भएको भन्दै खोला अनुसार पुल विस्तार गर्ने वा दिगो तटबन्ध निर्माण गर्ने विषयमा अहिले निर्णय नभएको हुलाकी सड़क आयोजना इटरीका इन्जिनियर माधव पौडेलले बताउनुभयो।
अहिलेको भनेको टेम्पोररी मात्र हो, यसलाई अब प्रमाणलाई कि रिभर ट्रेनिङ गर्नु पर्यो कि पुल एक्सटेन्सन गर्नु पर्यो, यसै गर्ने भनेर हामीलाई निर्देशन आइसकेको छैन।
हुलाकी राजमार्ग निर्माण भइरहेको अवस्थामा सो सड़कलाई जोड्न पनि पुलको दायाँ बायाँ दिगो तटबन्ध आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको चपेटामा परेको इटलीमा 107 जनाको मृत्यु भएपछि त्यहाँ 10 दिनका लागि सबै शिक्षण संस्था बन्द गरिएको छ। इटलीमा अहिलेसम्म 3,000 भन्दा बढ़ी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। विश्वभर मृत्यु हुनेको संख्या 3,200 पुगेको छ भने 90,000 भन्दा बढ़ी कोरोनाबाट संक्रमित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अहिलेसम्म विश्वका 81 देशमा यो संक्रमण फैलिएको छ, जसमा चीन बाहेक इटली, इरान र दक्षिण कोरियामा कोरोना भाइरस तीव्र गतिमा फैलिएको छ। अस्ट्रेलियामा 2 जनाको मृत्यु भएपछि मानिसहरू टोयलेट पेपर खरिद गर्ने होडबाजी गर्दैछन्। विषम परिस्थिति उत्पन्न भएको भन्दै जर्मन वायु सेवा प्रदायक लुफान्साले आफ्ना 770 मध्ये 150 विमान थन्क्याएको छ। अमेरिका र तालिबान बीच अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रावधान सहितको शान्ति सम्झौता भएको एक हप्ता नपुग्दै अमेरिकी सेनाले अफगानिस्तानमा तालिबानमाथि पुनः हवाई आक्रमण गरेको छ। एक अमेरिकी सैनिक अधिकारीले तालिबानले दक्षिण हेलमन्ड प्रान्तमा अफगान सेनाको चेकपोस्टमाथि आक्रमण गरेपछि रक्षात्मक हमला गर्नु परेको बताएका छन्।
नेपाली बजारमा बुधबार सुनको मूल्य प्रति तोला 2,200 रूपियाँले वृद्धि भएको छ। नेपाल सुनचानी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रति तोला 80,500 रूपियाँ पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रति तोला 80,200 निर्धारण गरिएको छ। मंगलबार छापावाल सुन प्रति तोला 78,300 र तेजाबी सुन प्रति तोला 78,000 किनबेच भएको थियो। यसै गरी नेपाली बजारमा चाँदीको मूल्य बुधबार प्रति तोला 20 रूपियाँले वृद्धि भएको छ। चाँदीको मूल्य बढेर प्रति तोला 880 पुगेको छ। विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो। मंगलबार 14 अंकले बढेको नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार निकै फराकिलो अन्तरले घटेको छ। बुधबार 1,511 अंकबाट शुरू भएको कारोबार सूचक नेप्से 1,440 अंकमा झरेको छ। बुधबार परिसूचक 68.47 अंकले घटेको छ। सूचक 4.54% घटेर 1,441 अंकमा झरेर बन्द भएको हो। बुधबार बजार शुरूबाटै घट्न थालेको थियो। परिसूचक घटेसँगै कारोबार रकम समेत उल्लेख्य रूपमा घटेको छ। दिनभरिमा विभिन्न 174 कम्पनीका 2,90,84,00,000 रुपियाँ बराबरका शेयरहरूको किनबेच भएको छ। शेयर बिक्रीको चाप बढेपछि लगानीकर्ता पनि त्यसकै पछाडि दौड़िएका कारण सूचक फराकिलो अन्तरले घटेको हो। कतिपय ठूला लगानीकर्ताहरूले नाफा बुक गर्न थालेको कारण पनि त्यसको असर बजारमा परेको लगानीकर्ताहरूले बताएका छन्। बजार घटे पनि विभिन्न 9 कम्पनीका शेयर धनीहरूले बुधबार कमाएका छन्। कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न नेरौला नियुक्त हुनुभएको छ। नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट कृषि विकास बैंकको संचालक नियुक्त हुनुभएका नेरौलालाई संचालक समितिको बैठकबाट सर्वसम्मत अध्यक्ष चयन गरिएको हो। उहाँले बुधबार नै गभर्नर डाक्टर चिरञ्जीवी नेपालबाट पद तथा गोपनीयताको शपथ समेत ग्रहण गर्नुभएको छ। गत माघमा नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाश लिनुभएका निरोलाले मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशकको रूपमा लामो समय काम गर्नुभएको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी20 क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। बुधबार दोस्रो खेलमा सिंगापुरले हङकङलाई 16 रनले पराजित गरेपछि नेपाल एक खेल अगावै एसिया कप छनौट यात्राबाट बाहिरिएको हो। सिंगापुरले प्रस्तुत गरेको 169 रनको विजय लक्ष्य पछ्याएको हङकङले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 152 रन बनाउन सक्यो। सिंगापुर लगातार 3 जितसँगै शीर्ष स्थानमा रहेर आगामी अगस्तमा मलेसियामा हुने एसिया कप छनौटमा स्थान बनाएको छ। 5 टोली सहभागी इस्टर्न रिजनमा शीर्ष 2 टोली एसिया कपको लागि छनौट हुनेछन्। अब मलेसिया र हङकङ बीचको विजेताले एसिया कप छनौटमा स्थान बनाउनेछ। मलेसिया र हङकङको समान 4 अङ्क छ। नेपाल पहिलो खेलमा मलेसियासँग 22 रन र दोस्रो खेलमा हङकङसँग 43 रनले पराजित भएको थियो। बुधबार नेपालले थाइल्याण्डलाई 9 विकेटले पराजित गरेको थियो। प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। नेपालगंज रंगशालामा बुधबार भएको फाइनलमा पुलिसले एफएफलाई 3-0 सेटमा पराजित गर्दै उपाधि उचालेको हो। उपाधि विजेता पुलिसले 2,00,000 प्राप्त गर्दा उपविजेता भएको एफएफले 1,00,000 चित्त बुझाएको छ। पुलिस 25-16, 25-17 तथा 25-18 विजयी भएको हो। बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले बाजी मार्यो। आर्मीले न्यू डायमन्ड स्पोर्ट क्लबलाई सिधा सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो। तेस्रो स्थानमा रहेको आर्मीले नगद 50,000 पुरस्कार पाएको छ। मछिन्द्र क्लब इलाममा जारी 6 माई भ्याली गोल्ड कप प्रतियोगिताको उपाधि नजिक पुगेको छ। मछिन्द्र क्लब भारतको माने भन्ज्याङ फुटबल क्लब दार्जिलिङलाई 3-0 गोलले हराउँदै फाइनल प्रवेश गरेको हो। मछिन्द्रको जितमा रेजिन सुब्बाले 2 र अरिलाल सुमेटले 1 गोल गरे। लीग विजेता मछिन्द्रले उपाधिका लागि आर्मी र आयोजक बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज देशका पश्चिमी भागमा सामान्य बदली हुने र अन्य भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भागका केही स्थानका साथै पूर्वी तथा मध्य पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 23.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:24 भयो भने सूर्यास्त भरे साँझ 6:07 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौलाको सफल प्रत्यारोपण। प्रत्यारोपित मृगौलाले काम गर्न थालिसकेको चिकित्सकको भनाई। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अर्थ र संचार तथा सूचना प्रविधि मन्त्रीमा डाक्टर युवराज खतिवड़ा नियुक्त। पुनः नियुक्त मन्त्रीद्वारा हिजै पदभार ग्रहण। राष्ट्रिय खेलकुद विकास विधेयक 2076 संशोधन सहित प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित। देशका विभिन्न स्थानमा हिजो भएका सवारी दुर्घटनामा 9 जनाको मृत्यु र विश्वका 81 देशमा 90,000 भन्दा बढ़ी मानिसमा कोरोना भाइरसको संक्रमण। हालसम्म 3,200 मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।